Elhamdülillahi yada. Salatu vesselamu ala men la nebiyye le ba'da. Allahumme salli ala seyyidina maulana Muhammedin ve alihi ve sahbihi ecmain. Allahumme salli ala seyyidina maulana Muhammedin ma'dinil cudi vel karam. Allahumme salli ala seyyidina maulana Muhammedin ve alihi elfa merre. Amma ba'd. Elhamdülillah, Allah subhanahu wa ta'ala apne fazl o karam se bandon ko acche acche amal karne ki taufeeq naseeb farmate hain. Namaz ki, roze ki, haj ki, tilawat ki, daawat ki, tabligh ki, sare amal hain jo apne Allah apne fazl o rehmat se ہم لوگوں کو اللہ تعالیٰ توفیق عطا فرما دیتے ہیں. اب ایک چیز ہے, یہاں ایک تذبذب رہتا ہے, ایک سسپنس انسان کے اندر کریٹ رہتا ہے کہ بھئی جو ہم عمل کر رہے ہیں یہ وسوسہ سمجھ لیں کہ بھئی یہ ہمارا ہم کوشش کر رہے ہیں, اس کی پتہ نہیں حیثیت کیا ہے, یہ اللہ پاک کے نزدیک قبول بھی ہیں یا نہیں ہیں, یہ اللہ پسند بھی کر رہے ہیں یا نہیں کر رہے ہیں. ہے تو بہت بڑا وسوسہ, شیطان تو اپنا چکر چلاتا رہتا ہے نا آدمی کے ساتھ. تو بہت سے بیچارے میرے جیسے جو ہیں وہ کمزور ہو جاتے ہیں, جواب نہیں ملتا نا اس بات کا کہ پتہ نہیں, یا ہمارا اپنا ایک سٹینڈر ہے جس سے ہم اندازہ لگا لیتے ہیں کہ بھئی یہ اس وجہ سے ہمارا مال قبول ہو گیا یا ریجیکٹ ہو گیا ہے, کہ آدمی نے اپنا سٹینڈر اپنا لیا ہے. مطمئن پھر بھی نہیں ہوتا, تو اس پر شیطان وسوسے سے ڈال دیتا ہے انسان کے ذہن میں. اور اچھے اچھے اعمال, جس طرح رات بھی کسی قسم کی گفتگو تھی, آدمی کو چکر دے کے اور دور کر دیتا ہے. زندگی ہے, اس میں انسان کے حادثات ہوتے رہتے ہیں, واقعات ہوتے رہتے ہیں, کبھی کچھ ہو گیا کبھی کچھ ہو گیا. تو شیطان کہتا ہے تو عمل بھی کر رہا ہے, سب کچھ کر رہا ہے, تیرا عمل ہی قبول نہیں نہ ابھی تو لگا اس چکر میں. تو کمزور جو انسان ہوتا ہے وہ کہتا ہے چھوڑو یار, یہ تو مزہ نہیں آیا, نماز پڑھی تو اور مصیبت آ گئی, ہم نیک بننے شروع کیا تو ہمارا اور کام خراب ہو گیا. تو آج الحمدللہ اس سلسلے میں عرض کروں گا آپ سے, مجھے بڑا حوصلہ ہوا حدیث پڑھ کر آج الحمدللہ. آنے سے پہلے ایک نظر سے حدیث گزری تو بڑی طاقت آ گئی الحمدللہ. بعض دفعہ ساری زندگی انسان کو سوال نہیں سمجھتا, اللہ پاک بہت دیر کے بعد سمجھا دیتا ہے باتیں. حالانکہ چیزیں کافی نظر سے گزری ہوتی ہیں انسان کی, لیکن سمجھ نہیں پاتا. تو بھائی یہ جو اس کا مسئلہ جو حل ہوگا تو ایک ہی جگہ سے حل ہو سکتا ہے, اور وہ ہے بارگاہ رسالت نبی کریم صلی اللہ علیہ وسلم. وہی حل بتائیں گے اس کا, کہ حل اس کا کیا ہو سکتا ہے, تمہاری نماز قبول ہو رہی ہے نہیں ہو رہی ہے, کس درجے پر ہے, اعلیٰ ہے چھوٹی ہے. تو صحابہ گرام جو تھے الحمدللہ آسمان رسالت کے چمکتے ہوئے ستارے, ان کی روشنی تو ماشاءاللہ ایسی ہے کہ قیامت تک پھیلتی چلی جائے گی. تو وہ ہمارے مسئلوں کو اتنا آسان کرتے تھے کہ آتے تھے اور عرض کرتے تھے بارگاہ رسالت میں, وہ سوال پیش کرتے تھے تو نبی کریم صلی اللہ علیہ وسلم اس کا جواب دیتے تھے. ان جوابوں کا نام حدیث ہے, وہی بخاری ہے, وہی ترمذی ہے, وہی ابن موتا, سب وہی مطلب کتابیں جتنی بھی. تو اسی میں سے صحابہ کرام کی جماعت تھی اور عرض کی, اپنے سوال کو پیش کیا نبی کریم سے بارگاہ میں, یا رسول اللہ صلی اللہ علیہ وسلم کون سی نماز افضل ہے؟ وہ سوال آ رہا ہے, یعنی افضل سے مراد کیا ہوا کہ اللہ مقبول فرما لے, اعلیٰ کون سی افضل نماز اعلیٰ افضل ہے اللہ قبول فرمائے. اور پھر دوسرا سوال بھی کیا کہ یا رسول اللہ کون سا روزہ افضل ہوگا؟ تیسرا سوال کر دیا, یا رسول اللہ کون سا جہاد افضل ہوگا؟ گو کے سارے اعمال آ رہے ہیں اس میں جتنے ہم کرتے ہیں. بہت بڑا سوال تھا وہی جو ہمارے ذہن میں آتا ہے کہ بھائی اللہ کون سے نماز کو قبول فرماتے ہیں, اللہ تعالیٰ کون سے روزے کو قبول فرماتے ہیں, اللہ باقی ساچی کو قبول فرماتے ہیں. अगर आज पता चल जाए मेरे भाइयों, तो मैं तो कहता हूँ अल्हम्दुलिल्लाह, आज से ज्यादा मुबारक दिन कोई नहीं होगा। बोले सुभानअल्लाह, कदर करने वाले की बात कर रहा हूँ, कदर हो उसके लिए तो आज माशाल्लाह काम बन गया। करेंगे जो जो नबी पाक ने फरमाएंगे वो आप करेंगे या नहीं करेंगे? अभी तो हमारे पे है ना, कुछ तुम्हारी आज पता लग जाएगा अल्हम्दुलिल्लाह। नहीं करें ना करें, लेकिन अल्लाह के नबी ने बता दिया। तीनों सवाल, तीन सम्राज ये थे, सारे अमाल आ जाते हैं इसके अंदर। पूछा कि कौन सी नमाज अल्लाह ताला कबूल फरमाएंगे, इसको कौन सी अफजल है, तो जवाब आया अल्लाह का जिक्र। फिर बोले चुप साहब। अच्छा ये भी बताएं फिर कौन सा रोजा अफजल है, तो उधर से जवाब आया अल्लाह का जिक्र। फिर पूछा उन्होंने कि कौन सा जहाद अफजल है, तो उधर से फिर जवाब आया अल्लाह का जिक्र। तो पता ही चला तो अल्लाह के नबी ने पूरा इशारा फरमा दिया साफ तौर पर कि जो भी अमल आप करें, नमाज हो, रोजा हो, हज हो, जकात हो, जो भी अमल आप करेंगे वो अल्लाह के नजदीक कबूल हो जाए, कबूल हो जाएगा वो अमल अगर आपने वो अल्लाह के जिक्र के साथ किया। या दूसरे माने इसे और सीरीज कर दूं कि अल्लाह के जिक्र करने वालों के सारे अमाल कबूल हो जाते हैं। मैंने कहा हदीस है, अल्लाह के जिक्र करने से इंसान के सारे अमल कबूल हो जाता है। इसलिए हदीस में हम पढ़ते हैं फजैल में आइए कि अल्लाह का जिक्र करने वाले लोग जन्नत में हंसते हुए दाखिल हो रहे हो। वो क्यों हंसते होंगे? इसलिए कि ना उनका हिसाब, ना किताब, ना कोई मुश्किल, ना कोई देना, हिसाब क्लियर होगा ना, बड़े आराम के साथ जैसे अपने घर जाते हैं ना आदमी हंसते हुए, उस हिसाब तो सारा दुनिया में कबूल हो गया। अल्लाह ने जो वादा किया था कि तुम जिक्र करते जाओ और जिक्र के साथ जो अमाल करोगे इंशाल्लाह अल्लाह कहते हैं कबूल करूंगा उसको। बात समझ आई नहीं आई? हदीस शेख उल हदीस हजरत मोहम्मद जिक्रिया कुदसरा ने इस पर तफसील लिखी है, उनकी भी राय सुनने क्या फरमाते हैं इस तफसील में। फरमाते हैं हदीस का मफहून बयान फरमाया आप, वो कितने बड़े आदमी हैं। कहते हैं भाई इससे साफ पता चल गया कि जिक्र का मुकाम क्या है, जिक्र कितनी बड़ी चीज है। कहते जिक्र का मुकाम तो ऐसे ही है कि जैसे इंसान का जिस्म हो, बहुत ही खूबसूरत हो, बहुत ही तवाना हो, बहुत ही जानदार हो, बहुत डील डोल हो, सब कुछ उसमें हो, लेकिन रूह ना हो। जिस्म होगा उसको कहाँ रखेंगे? मुर्दा खाने में। मुर्दा खाने में ज्यादा नहीं रखते, बोलेंगे इसको जमीन के अंदर रखो, बेकार हो गया तो इतना बेकार हो गया कि तो मुर्दा खाने में थोड़े देर से रहेगा वहां भी बो फैला देगा। कहां ले जाओ उसको? जमीन के नीचे दबाओ, और दबाओ भी इतना कि इतना फुट नीचे खोदो। मतलब ये हम हैं भाई जो फिर रहे ना बहुत लंबे चौड़े ऐश करते। तो सारा कमाल किस चीज का है? रूह का है। इस जिस्म से अगर रूह निकली, जिस्म बेकार, चाहे कितनी ताकत हो, कितने खूबसूरत हो। याद शेख फरमा रहे रहमतुल्लाह, तो सारी जिस्म की जो खसूसियात हैं, जो लेना देना है, सब किस वजह से है? ऊंचा बोलो, रूह की वजह से। तो फरमा बाइन अल्लाह के नबी ने ये फरमाया कि चाहे अमाल कितने कर रहे हैं आप, कितना बढ़ रहे हैं, जो कुछ भी आप कर रहे हैं, लेकिन उसकी जान किससे होगी? रूह से होगी। अल्लाह का जिक्र जो है हर अमाल की रूह है। शेख हमारे किसकी अहमियत को समझो। नमाज तो पढ़ ली आपने लेकिन उसकी रूह है, हज कर लिया आपने उसकी रूह है, तो बगैर रूह के अमाल हैं। ان میں نورانیت نہیں آ رہی، وہ بلند بھی نہیں ہوں گے، اللہ کی بارگاہ تک کیسے پہنچ سکتے ہیں؟ تو فرمایا اگر اپنے اعمال کو افضل کرنا چاہتے ہو، بلند کرنا چاہتے ہو، اللہ کے حضور میں پیش کرنا چاہتے ہو، تو پھر کس چیز کی عادت ڈالو؟ اللہ کے ذکر کو ساتھ رکھو. سبحان
اللہ،
کتنا زبردست نقطہ بتا دیا اللہ کے نبی نے. اور یہ بھی سمجھ گئے کہ اللہ کا ذکر کتنی اہم چیز ہے. یہ آپشن ہے بتائیں، تو صحیح اللہ نے توفیق دے دی، اللہ نے توفیق دے دی، ہمارا جسم بھی دے دیا، سب کچھ دے دیا، لیکن روح نہ ڈالے تو اس کی کوئی قدر نہیں. اسی طرح اعمال جب کرتے ہیں، کتنے بھی اعمال ہم کریں الحمدللہ اللہ کی توفیق سے، لیکن اس روح ان اعمالوں کو زندہ کرنا ہوگا، اور زندہ کرنے کے لیے اللہ کا ذکر ہے. تبھی آپ دیکھیں اشیف مت ہیں کہ اتنا اہم ہے اللہ کا ذکر، اتنا اہم ہے کہ آپ اس کا اندازہ لگا لیں کہ اس کو تمام عبادت سے منفرد رکھا ہے. منفرد سمجھتے ہیں یعنی الگ رکھا ہے، اس کو بالکل الگ رکھا ہے، اس حساب سے الگ رکھا ہے کہ کرنے کے لیے، اس عمل کے لیے بالکل الگ پوزیشن بتائی ہے اللہ نے پورے قرآن کے اندر، ڈفرینٹ بتائی ہے. نماز کا حکم آتا ہے کتنی دفعہ؟ 5 دفعہ. روزہ کا حکم آتا ہے 1 مہینہ. زکوٰۃ کا آتا ہے تعداد بتائیے. حج کا آتا ہے 1 دفعہ. اور جب اللہ کے ذکر کا بیان جہاں بھی قرآن میں آیا تو ساتھ میں کیا ہے؟ کثیرن کثیرہ. تو کثیرہ کی کیا بات ہے؟ یا تو 2 منٹ بھی نہیں کرتے اللہ کا ذکر. یہ ہے شیطان کا سب سے بڑا دھوکہ. حضرت شیخ فرما رہے ہیں، میں ان کے حوالے سے بات کر رہا، اپنی نہیں کر. آج جو آپ دیکھتے ہیں کہ اتنی مسجدیں، اتنی نمازیں، اتنے حاجی، ٹکٹ نہیں ملتا، اور جو یہ سب کچھ آپ دیکھ رہے ہیں، اس سے زیادہ فساد بھی دیکھ رہے ہیں دنیا میں. لڑائی، جھگڑے، خون خرابہ، فساد. کتنی ہو سکتا ہے کہ اتنی عبادات چل رہی ہوں؟ آپ کبھی حج پہ گئے؟ حج پہ جا کے دیکھیں، عمرے پہ جا کے دیکھیں، کبھی یہ تعداد ہوتی تھی پہلے؟ مسجدیں. اور یہ مسجد علی میں آیا، مجھے پتہ نہیں تھا کہ اس سڑک کا بھی ایک مسجد بن جائے گی. پتہ یہ چھوٹی سی بلڈنگ، الحمدللہ یہ اللہ کی رحمت نہیں ہے، فضل نہیں ہے؟ مجھے پتہ کہ کس ملک میں بیٹھے ہیں، کہاں بیٹھے ہیں. بھئی یہ مسجد علی. تو انہوں نے مجھے کہا جی ہم مسجد علی میں ذکر کریں. میں کہا مجھے تو پتہ ہی نہیں مسجد علی کا، تو ترسے فلاں بولیں گے سڑک پہ جائیں گے تو سڑک پہ نظر آئے گی. تو جب مجھے لے کے آ رہا تھا، میں حیران تھا کہ یہ اللہ نے دیں. چاروں طرف عجیب سی چیز ہے، کدھر بلڈنگ ہے، کدھر اس کار کی جگہ بھی نہیں ہے، لیکن اللہ تعالیٰ نے پیاسے تھے سجدے کی جگہ بنا دی. جب سجدے کی جگہ بنا دی تو حیران یہ ہوا کہ الحمدللہ یہ ذکر کی خوشبو کیسے آ گئی. وہ بھائی میرا پیچھے پڑا، نہیں ذکر پہ آئے، ذکر پہ آئے. میں کہیں بھی ذکر پہ کہاں ہے، نہیں لائیں یہ اپنے ذکر بھائی. میں کہ چلو آ جائیں گے ان شاء اللہ. دیکھیے اللہ کا کرم ہے، اس زمین کو اللہ نے کیا کر دی، آج زندہ کر دیا اپنے نام سے. یہ تو قرآن کہتا ہے کہ مسجد میں بناتا ہوں کس لیے ہوں؟ اپنے ذکر کے لیے. سبحان اللہ. آج ماشاء اللہ جماعت آئی ہے اور ذکر میں بیٹھے ہیں آپ حضرات جی کو، یہاں 3-4 آدمی نظر آ رہے ہیں. یہ اللہ نے اس زمین کو ایک عجیب افضلی دے دی، فضلی دے دی اس مسجد کو، اور یہ مسجد دوسرے مسجدوں سے افضل ہو گئی. ہر عمل جو ہے ذکر سے افضل رہتا ہے. آج دوسری مسجدیں اس کا مقابلہ نہیں کر سکیں گی. یہ روزے قیامت میں فخر کرے گی کہ تو بھی مسجد تھی، میں بھی مسجد تھی، لیکن افضل میں ہوں کہ میرے اندر ذکر ہوتا تھا. میرے اندر ذکر ہوتا تھا، وہاں ذکر کرتی تھی جماعت بیٹھ کے. تمہیں نہیں پتا کہ جہاں ذکر ہوتا ہے اتنے فرشتے آتے ہیں کہ زمین آسمان جو ہے بھر جاتا ہے فرشتوں سے. ہے تو چھوٹی سی مسجد، لیکن اس کی شان دیکھنی ہو تو دل کی نگاہ کو کھولو تو پتہ چلا جائے گا آپ کو، آسمان سے زمین تک فرشتوں کے پاس جگہ ہی نہیں ہے آج. کتنی رحمتیں آئیں گی آج. میں کہتا ہوں جس نے مسجد بنائی ہے، آج انہوں نے ماشاءاللہ اصل مال لوٹا ہے آخرت کا. جن حضرات نے کچھ خرچ کیا ہوگا یا دیا ہوگا، آج وہ مال لوٹ گئے صحیح. ان کے نام آج لکھے جا رہے ہیں فرشتوں کے، ابن فلاں، ابن فلاں نے جناب اس مسجد میں حصہ دیا، اس میں چلایا، اس میں فلاں کیا. یہ ذکر کی برکت ہے. تو ہر عمل کس سے افضل ہوتا ہے؟ بات سمجھ آئی؟ نقطہ نہیں سمجھ آیا تو پھر کیا کریں گے اس کے بعد؟ جواب تو ذکر. شاباش، اب سمجھا گیا. اگر اب آج بھی ذکر نہیں کیا تو پھر اللہ تعالیٰ کہ سم ان بک ان کے لگا دو مہر ان کے سینوں پہ، بیکار لوگ ہیں، میرے کسی میسج کو نہیں سمجھ سکے. لیکن آج اگر ہم اس کہتے واقعی یہ تو بڑا اہم چیز ہے, ہم تو سمجھے ہی نہیں تھے اتنی اہم چیز ہے اللہ کا ذکر. ہم تو کہتے بھائی ذکر چلو اللہ تعالیٰ نے ویسے ہی کہہ دیا. 100 سے زیادہ حدیثیں جو اللہ کے نبی نے ذکر کے بارے میں کہیں, اور قرآن کے اندر لاکھوں آیات ہیں جس میں اللہ تعالیٰ ذکر اللہ ذکر اللہ ذکر اللہ ذکر اللہ فرما رہے ہیں. لیکن کیوں آج کیوں ختم ہو گیا؟ کہ شیطان تو ہے نا, پھر کبھی ادھر لگا دیتا ہے کبھی ادھر لگا دیتا ہے کبھی ادھر. سب کچھ کرو اللہ کہتا ہے سب کچھ کرو, لیکن میرا ذکر ساتھ کرتے چلے جاؤ, اس کی پابندی کر لو, ذکر وال ذکر کرو. نمازی بن گئے الحمدللہ, حاجی بن گئے ٹھیک, سب ٹھیک ہے تمہارا جو کچھ بھی بن گئے, لیکن اللہ کہتا ہے اس میں جان ڈالو اس میں روح ڈالو. روح کیسے ڈالو؟ ذکر کرو. ذکر کا وقت بتایا اللہ نے خود منتخب کیا ہے, جو ٹائم اللہ پاک نے اس کے لیے منتخب کیا ہے خود, مجھے بتائیں کتنا زبردست ٹائم ہوگا. یہ تو اللہ کا سنت ہے کہ جس چیز کو جس عمل کو پسند کرتے ہیں اس کے لیے خاص وقت اوقات رکھتے ہیں کہ اس وقت میرے فرشتے اتریں گے. اس وقت آپ فجر کی پڑھ لیتے, یہ 2 رکعت پڑھنے کی فرق پڑتا ہے, سجدہ تو کرنا نا پھر چک جاؤں گے نا, نہیں 1000 دفعہ جھکتے رہیں اور فجرہ کا نام لیتے ہیں. فجر نہیں ہوگا, فجر اس وقت ہوگی جب اللہ کے نبی نے کہا, اللہ نے حکم فرمایا اس وقت اس ٹائم پہ اٹھ کے سجدے کرو گے تو فجر بن جائے گی. ایسا یہ نہیں ہے 4 رکعت تم عصر میں پڑھتے ہیں عشاء میں پڑھتے ہیں, لیکن نہیں, یہ ٹائم پہ جو آگے سجدہ کرو گے 4 پڑھو گے تو وہ کیا بن جائے گا؟ ظہر بن جائے گی. تو اسی طرح ہے کہ یہ جو روح ہے تمام اعمال کی اس کے لیے حکم فرمایا کہ اس کے لیے تمہیں کرنا کیا ہے؟ بکرات صبح اور شام, صبح بکرت, صبح سورج نکلے, سورج نکلنے سے پہلے فجر پڑھو, فجر کے بعد اللہ کے ذکر میں مشغول ہو جاؤ. سب بمان رہے ہیں کس میں مشغول ہو جاؤ؟ سارے صحابہ کی زندگی یہ تھی, نبی پاک سن کی زندگی یہ تھی, اٹھا کے دیکھ لیں, اور سارے ہمارے اکابرین کی زندگی بھی یہی تھی. بیٹھتے تھے کب تک؟ کہ جب تک سورج نہ نکلے اللہ کے ذکر میں محو رہو, یاد کرو. کیوں؟ کہ یہ وہ وقت ہے جس میں دنیا کی ہر چیز مجھے یاد کرتی ہے. سب بحر اللہ معاف, کیونکہ میں نے یہ منسلک کیا ہے یہ وقت جو ہے صبح کا, کس لیے؟ بس مجھے یاد کرنا ہے, مجھے بیٹھ رہا ہے. آج ہے کوئی نظر آتا ہوں جس کی کام کرتا, بس رونا پڑا ہے کہ پیٹنا پڑا ہے, آج یہ ہو گیا امت میں فلاں ہو گیا, ہزاروں عام کرتے رہتے ہیں یہ کر لو فلاں کر لو یہ دعائیں, اللہ کے کہنا نہیں مانتا. اللہ پاک کہتے ہیں کہ ہر مسئلہ حل کر دوں گا میرے مطابق تم نے زندگی کو گزارا. صبح سب کتاب بند کر دو نماز پڑھنے کے بعد, وہیں بیٹھ جاؤ ٹک جاؤ, اللہ کا ذکر شروع کرو. جیسے سورج نکلے اللہ تعالیٰ کہتا ہے سورج نکلتے ہی 2 رکعت کے پڑھو اور سیدھا دو اللہ تعالیٰ کو اور شکر کرو کہ اللہ پاک تم نے کیا خوبصورت میرا دن شروع کر دیا آج. اللہ تعالیٰ کہتا ہے خیر جب تو یہ ختم کرے گا اسی کے ساتھ پہلا انعام تجھے دوں گا, ایک حج ایک عمرے کا پورا ثواب. ابھی نکلے بھی نہیں آپ دروازے سے, ہر آدمی سے حج کا ثواب لے کر آ رہا ہے, اور شیطان نے اس کو کیا ہوگا؟ ہزاروں دروازے کھولے ہوں گے, نیند آ رہی ہوگی, کسی کو کچھ آ رہا ہوگا, کسی کے ٹیلی فون آ رہے ہوں گے, کسی فلاں آ رہا ہوگا, کسی کو کسی سے ملنا ہوگا, اسی ٹائم پہ وہ پورا زور لگاتا ہے. اور سب سے بڑا زور کیا؟ یا فرض تو نہیں ہے نا یار بیٹھنا, کیا ہے؟ اس بات کو یاد رکھ لو کہ یہ روح ہے, اس کے بغیر ہمارا جو عمل ہے وہ قبول نہیں ہو رہا. میں حدیث بتائیے آپ بیٹھیں گے, بات سمجھ آئے گی تھوڑی سی؟ آ گئی نہیں علم میں حال تک نہیں اتری نہیں تھوڑی سی. یہ شیطان ہے. کامیاب انسان وہی ہے جس نے اپنے نفس کو مارا, شیطان کو مارا. بس صبح, اس کے بعد دوسرا کون سا ٹائم بتایا؟ بکرتوں ہوا اسیہ, کہ جیسے ہی شام کا وقت ہو سبحان اللہ, پرندے اپنے گھونسلے میں جا رہے ہوں, سورج غروب ہو رہا ہو, تیرا کیا کام ہے؟ الحمدللہ کہ تو آ نماز پڑھ, نماز پڑھنے کے بعد الحمدللہ کس میں شامل ہو جا؟ اللہ کے ذکر میں شامل. یہ 2 کام کر, جب یہ 2 کام ہم نے کر لیے اس کے درمیان میں جتنے بھی اعمال ہم کریں گے اللہ کی طرف سے وعدہ اتر رہا ہے کہ وہ اعمال تیرے قبول کرتا چلا جاؤں. غم ہی نہیں رہا میری نماز قبول ہو رہی ہے نہیں, میرا فلاں عمل قبول ہو, اللہ نے کہا قبول ہے. کیوں؟ اگر صبح اور شام تو نے ذکر کی اللہ کے کہنے کے مطابق تیرا ہر عمل قبول ہو رہا ہے, اللہ ہر مصیبت دور ہو رہی ہے, ہر پریشانی دور ہو رہی ہے. कहना चाहिए ना भाई, अब समझ आया जिक्र कितना जरूरी है, है? अब आगे चले, थोड़ी सी और बात करूं फिर शुरू करते हैं जिक्र इंशाल्लाह। अभी कुछ है आदमी बैठे एक तो चेहरे नजर आ रहे हैं, तो नई मस्जिद है तो थोड़ी सी आगे बात कर लेता हूँ मैं, बाकी तो सारी मेच्योर आदमी जितने बैठे हैं आपके सामने माशाल्लाह सारों से लगे हुए भाई। जिक्र समझो क्या चीज है, जिक्र क्या चीज है, जिक्र दो तरीके से करना होता है। कितने तरीके हैं ऊंचा बोलो, दो तरीके, कौन कौन से? एक तो करते हैं हम जबान से जिक्र, इसको कहते हैं लिसानी जबान से जिक्र। एक होता है कल्बी जिक्र, दिल से अल्लाह को याद करना। हम जबानी जिक्र तो बहुत जानते हैं, ये तस्वीर कर ली, दूसरी पढ़ने से भाई भी तस्वीर कर रहे हैं माशाल्लाह, वो तस्वीर कर रहा है, ये दूसरी पढ़ रहा है, हम क्या क्या जिक्र कर रहा हूं, अल्हम्दुलिल्लाह जिक्र है नो डाउट, लेकिन ये कौन सा जिक्र है? जबानी जिक्र कर रहे हैं, किताब में देखा ये जिक्र है, ये पढ़ लो, ये तस्वीर है, अल्हम्दुलिल्लाह इसके इतने फजाइल हैं, इसकी सब जिक्र, इसको क्या कहेंगे हम? जबान से। दूसरा तरीका जो इससे अफजल है, स्पेशल है, उसको क्या कहेंगे? कल्बी जिक्र, दिल से जिक्र। और एक और नाम उसका मुराकबा जिक्र, जिससे अप। तो दो तरीके हो गए जिक्र में, एक जबानी जिक्र हो गया और एक कौन सा हो गया? कल्बी जिक्र हो गया। अच्छा, दोनों में फर्क, बड़ा फर्क है, दोनों में बहुत फर्क है, कल्बी जिक्र में और जबानी जिक्र। ऐसे फर्क है कि जैसे उसकी मिसाल कि एक दवा आप केमिस्ट के पास जाते हैं और काउंटर खरीद लेते हैं, पेनाडोल दे दें, फला दे दें, खरीद लेते हैं ना, पता है नाम भी पता है, हाँ ये ले जाए। एक दवा सी कि वो डॉक्टर लिख के देगा तो आप दवा खरीद सकते हैं, वो खास दवा है। तो दोनों में ये फर्क है कि जो ये वाला जिक्र है, ये जिक्र है, सवाब मिल रहे हैं, अल्हम्दुलिल्लाह सब कुछ है, ये है, हम हर आदमी कर सकते हैं इसको। लेकिन कल्बी जिक्र जो खास जिक्र है, ये आपको किसी शेख से सीखना पड़ता है, ये ऑन काउंटर नहीं मिलता जिक्र, ये ऑन काउंटर नहीं, क्योंकि बहुत खास जिक्र है अल्हम्दुलिल्लाह, इसमें और खसूसियात है, अलग दर्जे का जिक्र है जिक्र कल्बी। क्यों? कितना फर्क है, हदीस आ रही फजाइल में आप पढ़ते हो, क्या हदीस है कि जो आदमी जबान से जिक्र करता है, जो हम जबान से जिक्र करेंगे ना, सौ दफा होगी, तीन दफा होगी, फरमाया जो जबान से जिक्र करता है तो वो जो दिल का जिक्र है अल्हम्दुलिल्लाह, जब दिल यानी जबान से अल्लाह का नाम लिया, तो जब दिल से अब अल्लाह का नाम लिया तो 70 गुना अफजल हो जाता है। कितना हो जाता है? और ये ऐसा जिक्र बन जाता है कि इतना नूरानी हो जाता है, जो आप दिल से जिक्र करते हैं, सब हदीस में बता रहा हूं, इतना नूरानी बन जाता है कि ये फरिश्ते फेल हो जाते हैं लिखने वाले, करा उनका आते दो फरिश्ते ना, सब कुछ लिखते हैं, ये नहीं लिख सकते जिक्र, सुभान अल्लाह, सारे अमान लिख रहे हैं, नहीं, वो आदमी हाजिर होगा, ये सर पढ़ रहे आप हदीस पेश किया जाएगा उसको अल्लाह के दरबार में, तो उसके सारे अल्लाह का अमाल दिखाओ, ये दोनों दिखाएंगे अमाल, जी नेक अमाल है, बुद्ध अमाल है, लिस्ट चलती जाएगी, चलती जाएगी, तो खत्म हो जाएगी, अलग है और दिखाओ, ये और तो है ही नहीं, कहते क्यों नहीं है, अल्लाह तूने जो पेन दिया था ना लिखने वाला, वो तो था ही ऐसा पेन कि वो तो जबान हिलती ही नहीं थी, तो हम उसको लिखना शुरू कर देते थे। इस पर एहतियात करें आप भी, मैं भी, मुझे भी करनी चाहिए, हर चीज लिखी जाती है, प्रिंट हो जाएगी उससे, गाली निकाले प्रिंट, बकवास की प्रिंट, इतनी जबान को कंट्रोल करना चाहिए, तो वो लिखा जाता है सारा, होंगे ये अल्लाह जो कुछ भी ताकत आपने दी थी, हमें कलम दिया था, हमने सब कुछ लिख के आपके खिदमत पेश कर दिया, कहता है ठीक है मैं तुम्हें ब्लेम तो नहीं कर रहा, तुम्हें ताकत ही नहीं थी। वो बंदा एक ऐसा अमल करता था, उसके पास एक ऐसा अमल था कि डायरेक्ट वो उसको मैं खुद चुनता था उस समय, पर सुभान अल्लाह वो कौन सा अमल था जो डायरेक्ट तेरे पास जा रहा था, हम भी नहीं उसको देख सकते थे, तो मैं तुम उसको इतना नूरानी और जबरदस्त अमल था, तुम नहीं पहुंच सकते थे। वो क्या था? जब बंदा बैठ के दिल में मुझे याद करता था तो मैं उसको अपने पास लाता था। आज तुम पीछे हट जाओ, आज मैं खुद उसको इनाम दूंगा जो उसने जिक्र किया अल्लाह। इसको क्या कहते हैं? कल्बी जिक्र। ये क्या होता है? किताबों से सीखते। अब इसके लिए क्या करना पड़ता है, किसी शेख से सीखना, इसमें क्या बुरी बात है? बताओ, ये तो कुरान भी साबित है। कितने इलम दिए अल्लाह पाक नबी, कितने इलम लेकर है? तीन, जो किताब और हकमत युजक्की हिम, यह है ना कुरान। अल्लाह के नबी क्या लेकर आए? किताब का इलम, दूसरा इलम फिका और शरीयत का इलम, और तीसरा कौन सा था? तस्किए का, तसव्वुफ का, जिक्र का इलम। ये हम पता ही नहीं, ये बंद कर दी किताब, तभी तो जूते खा रहे हैं। यानी नबी पाक समझो तीन चीजें लेकर आए थे, एक को वहीं बंद कर दिया कि जी हमें पसंद ही नहीं है, तो टाइम वेस्ट होता है ना भाई। अभी तीन इलम दिए, अच्छा ठीक है, मैंने किताब का इलम सीखने, अल्लाह के नबी ने कहा क्यों जोड़ किताब में, किताब के इलम कहाँ जाएंगे भाई हम? किताब सीखने, कुरान सीखने कहाँ जाता है बच्चा? है मदरसा है, मस्जिद में आते हैं बच्चे, नहीं आते क्यों? आते गरीब बैठ जाए सीख लें, खुद खुद ही खुदा पढ़ लें, सीख जाएंगे कुछ लोग। नहीं, मदरसे जाओ, किसी कारी साहब के पास जाओ, तलफ्फुज़ सही कराओ, हज्जे सही कराओ, है या नहीं? क्या सीखने आते हैं? इलम, इलम किताब। दूसरा इलम कौन सा था? फिका और शरीयत का इलम। खुद बन जाएंगे आदमी, सीख लेंगे आप। कहाँ जाना पड़ता है? दारुल उलूम। बच्चे दाखिल कहाँ दाखिल करते हैं? दारुल उलूम में। क्यों जी? ये इलम सीखेगा, शरीयत सीखेगा, फिका सीखेगा, जी खुद सीख ले। नहीं नहीं, ये है क्या बात करते हैं, आलिम बन सकता है? जब तक बैठेगा नहीं, टीचर पढ़ाएगा नहीं, किताब के इलम सीखने के लिए टीचर चाहिए, फिका के इलम सीखने के, शरीयत सीखने कहाँ जाना है? टीचर चाहिए। तो तीसरा इलम कहां से आएगा? खुद ही आ जाएगा, खुद कहां से आ जाएगा? तीसरे इलम को सीखने के लिए उस्ताद के पास जाना पड़ेगा, नहीं पड़ेगा? पड़ेगा ना। तो कौन सा है? एक के लिए भी मदरसे में जा रहे हैं, दूसरे के दारुल में जा रहे हैं, तीसरे के लिए आपको कहां जाना पड़ेगा? खानकाओं में जाना पड़ता है, शेख के अड्डे पर जाना पड़ता है। जब अल्लाह करम फरमाते तो खुद शेख आ जाता है, इसको करें वो खान का चल के भेज देता अल्लाह ताला कि ये बंदे मुझे बड़े महसूस हैं। ये कहाँ जाएंगे? खान का भी बेचारे बहुत नेक आदमी है, शरीफ आदमी है, बड़े प्यारे आदमी है, जनाब तो बहुत खूबसूरत है, चल मैं अपनी खानका को खुद ही भेज देता हूँ अल्लाह ताला। सुभान अल्लाह। ये हिस्ट्री में कभी कभी होता है, कभी कभी होता है। आओ मिसाल देता हूँ, पहला आलम सीखा हमारे अकाबरीन ने, कहाँ गए? मदरसों में। दूसरा सीखा कहाँ गए? दारुल उलूम में से। तीसरा सीखा तो कहाँ गए? अल्लाह वालों के पास पहुंचे। कौन कौन था मैं बताता हूं। हज़रत शेखुल हदीस रहमतुल्लाह, कितने बड़े इंसान थे, अब सब जानते हैं, हमारे बच्चे बच्चे नस्लें जानते हैं इनके बारे में, थे ना? पहला इलम सीख लिया, बहुत लाजवाब। दूसरा शेखुल हदीस पढ़ाते भी थे। तीसरा इलम कहां सीखा? हज़रत सहारनपुरी के कदमों में जाके बैठना पड़ा, उनके जूते उठाए, उनकी खिदमतें की, टांगे दबाई, हाथ बांध के खड़े हो गए, सारी सारी रात बैठते थे। आप भी थी पढ़े आप उनकी, करते थे या नहीं करते थे? क्या हजरत आप तो हदीसें जानते हैं, सब इतने बड़े आलिम हैं, हाँ, आप यहाँ क्या करने आ गए इनके पास? कहते भाई ये इलम तो यहीं से मिलेगा, मुझसे आगे चले। जो उनके उस्ताद थे सहारनपुरी जी, आपने तो इतने बड़े आलिम है, सब कुछ है, आप कहाँ गए थे सीखने ये इलम? तो भाई मुझे कैसे ला सकता था, मैं कहां गया? मैं अपने शेख के पास गया, हजरत शेख गंगावी रहमतुल्लाह के पास। कितने बड़े आदमी थे मुझे बताएं। तो चले हजरत शेख गंगावी रहमतुल्लाह पूछते हैं जी, आप तो बहुत बड़े आलिम थे, आपकी क्या कहां गए? कहते भाई ये तो दो ही चीजें मेरे पास थी, कुछ भी नहीं था, ये भी मैं तीसरा इलम भी मैं सीखने गया। कहां गए जी? सुभान अल्लाह। हजरत इमदादुल्लाह महाजिर मक्की रहमतुल्लाह की खिदमत में पहुंचे। उन्होंने कहा भाई क्यों आए हो? कहते जी मैं हजरत तीसरा इलम। कहता मैं आलिम शालिम नहीं हूं। ये कौन है? महाजिर मक्की कह रहे हैं कि मैं नमाज किताब फिका के इलम मेरे पास नहीं है। कहते जी वो तो हमारे पास बहुत है, दुनिया को फैजयाब कर रहे हैं, हजारों किताबें लिखी हैं, लेकिन ये इलम हमें कहीं से मिला, हजरत हमें ये इलम सिखा दीजिए। सीखा नहीं सीखा, गए या नहीं गए? क्योंकि उनको शौक था, उनको डर था आखिरत का, उनको कब्र का डर था, उनका ये दो इलम काम नहीं चलेंगे हमारे, अल्लाह कबूल फरमाएंगे नहीं फरमाएंगे, पता नहीं हमारा कब्र में क्या हाल हो जाए। हमें तो खौफ ही नहीं ना, हम बच्चे आलिम बन गए, हम तो फला बन गए, हम तो ये बन गए, तो उनसे ज्यादा कोई बड़ा आलिम था? चले आगे चले, हम अशरफ थानवी रहमतुल्लाह, हजारों किताबें जिन्होंने तहरीर की हैं, फिका से लेके कोई ऐसा सब्जेक्ट नहीं जो उन्होंने तहरीर ना किया हो। फरमाते क्या कहते मेरे पास तो कुछ भी नहीं था, तीसरा इलम की तलाश में निकले, कहां से सीखूं कहां सीखूं, आखिर पहुंचे तो पहुंचे, वो भी पहुंचे हज़रत महाजर मक्की रहमतुल्लाह के पास, और उनकी जबान से बता रहा हूं, कहता है आज जाके पता चला कि हमारे हम कुछ हैं, इससे पहले तो हम थे ही कुछ नहीं, हमें पता नहीं था, आज पता चला कि हमारे पास भी कोई इलम है। तो जब इतने बड़े बड़े आदमी सीखा तो मैं और हम क्या करते फिरते भाई, मुझे बताए मुझे ये सीखने गए थे। तो अब ये तीसरा जिक्र सीखना है ना, ये किस चीज से आएगा, ये तस्वीर का खुद नहीं आ सकता, ये जिक्र कल भी क्या करना पड़ता है इंसान को, मुझे बोले सीखेंगे अभी कौन पैसा बनाने का तरीका बताऊं आपको, जी सीखाऊंगे जी, सोना बनाने की तरकीब बताऊं, आज सीखेंगे, मैं आपको जन्नत बनाने की तरकीब बता, चंप मार के आना चाहिए आपको कि हजरत आज जाने देंगे आपसे हम जिक्र जरूर सीखेंगे। तो मेरे भाइयों जिक्र कल भी जो है ये सीखने से आता है, ना कोई शेख हो उसके पास जाए खिदमत बैठे कि हजरत मुझे जिक्र कल भी सिखा दें, क्यों कि जिक्र कल भी आ गया तो अल्हम्दुलिल्लाह आप सुबह शाम के जाकिर नहीं रहेंगे, बल्कि क्या होगा हर वक्त जाकिर हो जाएंगे। الذين يذكرون قياما وقعودا ولا جنوبا يتفكرون في خلق السماوات کہتے ہیں تو عام آدمیوں کے لیے میں نے ذکر بتایا صبح شام کا یہ تو وظیفہ ہے، اصل تو میں یہ چاہتا ہوں کہ ہر وقت تم مجھے یاد کرو، بیٹھے بھی ہو لیٹے بھی ہو چل رہے بھی ہو، تب میں سمجھوں کہ یہ مجھ سے محبت کرنے والا ہے۔ جب دل کا ذکر دیتا ہے تو آپ کا دل جاری ہو جائے گا، اللہ اللہ اللہ، آپ کریں نہ کریں، سو رہے ہیں ذکر، چل رہے ہیں ذکر، کام کر رہے ہیں ذکر، بات کر رہے ہیں ذکر، ہر وقت آپ کا دل اللہ کرے، اس کو کہتے ہیں قلب ذکر سیکھنا۔ تو میرے بھائیو یہ ساری چند باتیں میں نے عرض کی آپ کی خدمت میں، اگر کوئی حضرت میری باتوں کو سمجھ گیا ہے اور اس کا نفس بیٹھ گیا ہے، تکبر ختم ہو گیا ہے اور چاہتا ہے کہ یار میں آج اللہ کا ذکر سیکھ لوں، موقع بہت اچھا ہے، تو میں آپ کو دعوت دیتا ہوں انشاءاللہ عشاء کے بعد جو حضرت سیکھنا چاہے گا میں اس کو صرف دو منٹ سے پہلے ایک سیکنڈ میں انشاءاللہ اللہ کا ذکر سکھا دوں، سبحان اللہ، ذکر اللہ کا دل سے الحمدللہ کریں گے بھائیو۔ بسم اللہ الرحمن الرحیم، الحمد للہ الصلاۃ والسلام علی سید المرسلین شفیع المذنبین طٰہٰ یٰسین الحبیب المبین، اللهم صل على سيدنا مولانا محمد النبي الأمي وأزواجه أمهات المؤمنين وذرياته وآل بيته كما صليت على آل إبراهيم إنك حميد مجيد، وسلم تسليما دائما أبدا كثيرا كثيرا كثيرا۔ اللهم اغفر لنا ذنوبنا وظلمنا وهزلنا ويدنا وخطمنا ومدنا كل ذلك عندنا، اللهم ربنا اتنا في الدنيا حسنة وفي الآخرة حسنة وقنا عذاب النار وقنا عذاب القبر وقنا عذاب الحشر وقنا عذاب الميزان، وادخلنا جنة مع الأبرار يا عزيز يا غفار يا رب العالمين يا رب العالمين يا رب العالمين، ربنا ظلمنا أنفسنا لم تغفر لنا وترحمنا لنكونن من الخاسرين، ربنا لا تزغ قلوبنا بعد إذ هديتنا وهب لنا من لدنك رحمة إنك أنت الوهاب، يا مصرف القلوب صرف قلوبنا على عدوك، اللهم ثبتنا على الإيمان وأمتنا على الإيمان واجعلنا يوم القيامة مع الإيمان، اللهم اهدنا الصراط المستقيم، اللهم اهدنا الصراط المستقيم، اللهم اهدنا الصراط المستقيم، اللهم استعبدنا بسنته ونفعنا بمحبته واشرنا بزمرته يا كريم يا قاضي الحاجات اقت حاجاتنا، يا قاضي الحاجات اقت حاجاتنا،
यकदियुल हौज तिक चह जातिन यदवियुल बलैयो इच्छो बलैयो तिन यशोफियुल नमुरो इश्फो मुरादिन अल्लाहुमा फिना फी बदनी अल्लाहुमा फिना फी समी अल्लाहुमा फिना फी बसरी ला इलाहा इल्ला अंता ربنا هب لنا من ازواجنا وذرياتنا قرة اعين واجعلنا للمتقين اماما اللهم رب ارحمهما كما ربياني صغيرا يا الله ہمارے ماں باپ کو بخش دے اللهم رب ارحمهما كما ربياني صغيرا يا الله میری ماں کو بخش دے یا اللہ میری ماں کو بخش دے یا اللہ میری ماں کو بخش دے یا اللہ میرے والد کو بخش دے اللہم رب ارحمہما کما ربیانی صغیرا اللہم رب ارحمہما کما ربیانی صغیرا وصل اللہ تعالی علی خیر خلقہ محمد وآلہ وصحابہ وبارک وسلم سبحان ربک رب العزۃ عما یصفون والسلام علی المرسلین والحمد لله رب العالمين.